متعدد سوالات ہمارے پاس ہیں. نمبر ایک، سرمایہ دارانہ نظام کو سمجھنے کے لیے مغربی فکر و فلسفے کا مطالعہ کیسے کیا جائے؟ اصل میں سرمایہ دارانہ نظام میں اور کیپٹلزم اور کمیونزم کے اندر ایک بنیادی فرق ہے. کمیونزم کا ایک فلاسفیکل سسٹم ہے اور اس فلاسفیکل سسٹم کے اوپر انہوں نے اپنا ایک اکنامیکل سسٹم بنایا، لیکن سرمایہ دارانہ نظام نے یوں دکھایا جیسے یہ کسی فلاسفیکل سسٹم کے اوپر بیس نہیں کرتا، یہ ہر سسٹم میں چل سکتا ہے. سرمایہ دارانہ نظام نے یوں دکھایا ہے کہ آپ مسلمان ہوں، کافر ہوں، جو کچھ بھی ہوں، اس اکنامیکل سسٹم کے لیے کسی فلاسفیکل بیس کی ضرورت نہیں ہے. اچھا، ہمارے خیال میں یہ دھوکہ ہے. یہ جو سرمایہ دارانہ نظام ہے یہ ایک پرفیکٹ فلاسفیکل سسٹم کے اوپر بیس کر رہا ہے، اور وہ ہے میٹیریلزم. وہ میٹیریلزم کے اوپر چل رہا ہوتا ہے، اس سے زیادہ آگے نہیں چل پائے گا. ان کا کہنا یہ ہے کہ نہیں، آپ کتنے خدا پرست بھی کیوں نہ ہو، آپ کے لیے بھی مفید نظام سرمایہ دارانہ نظام ہے. تو اگر اس سوال کا ہم جواب دینا چاہیں کہ بھائی سرمایہ دارانہ نظام کو سمجھنے کے لیے مغربی فکر و فلسفے کے مطالعہ کیسے کیا جائے، تو اگر آپ ان سے کہیں گے کہ ہم فلسفہ پڑھنا چاہتے ہیں تاکہ آپ کے سرمایہ دارانہ نظام کو سمجھیں، تو وہ فوراً کہیں گے کہ ہمارے لیے کسی فلسفے کو پڑھنے کی ضرورت نہیں ہے. اور ہم کہیں گے کہ نہیں ہے، ہمارا کہنا یہ کہ نہیں، سرمایہ دارانہ نظام مادہ پرستی کے اوپر مبنی ہے. جو جو مادہ پرستی کی خاصیتیں ہیں وہ سرمایہ دارانہ نظام کو ہیلپ کر رہی ہوتی ہیں. تو اگر آپ کو سرمایہ دارانہ نظام کی جڑوں کو پڑھنا ہے تو اس کے لیے مادہ پرست نظام کو جائزہ لیجئے، اس میں آپ کو آثار مل جائیں گے. انہوں نے لکھا ہے کہ یہ سوچتے ہیں کہ اگر یہ ریسیشن اور برا ہوا فیوچر میں، دا ورلڈ از سیٹ ٹو اینڈ ان 2012، دین از دیئر اینی یوز ٹو اسٹڈی اور میری ایون، اف یس دین وائی؟ انہوں نے لکھا کہ اصل پڑھنے اور شادی کرنے کا بھی کوئی فائدہ رہے گا یا نہیں رہے گا؟ پھر ہم تو اس اسٹیج سے گزر چکے ہیں، ہم تو جو پڑھنا تھا اور شادی وادی کرنی تھی وہ کر چکے ہیں. جو لوگ شک و تردید کا شکار ہیں ان کے لیے یہ کوشچن ہے. اچھا، اس میں اس طرح سے ہے کہ ایک تو یہ کہ یہ کس نے کہا کہ بھائی 2012 میں دنیا ختم ہو جائے گی؟ ایک تو یہ کہ ایسا ہے نہیں، ہمارے پاس کوئی ایسا ثبوت نہیں ہے کہ دنیا ختم ہو جائے گی. ہاں ٹھیک ہے، اقتصادی بحران آئے گا، بحران آتے رہتے ہیں، جاتے رہتے ہیں، دنیا تو ختم نہیں ہو جاتی کسی اقتصادی بحران کی وجہ سے. اگر حتی یقین ہو بھی گیا ہے کہ 2012 میں زندگی ختم ہو جائے گی مثلا جیسے ان صاحب کو، تو بھیا اس میں کہ خدا کا کوئی کردار نہیں ہے، آیا خدا نہیں ہے، اس کا دین نہیں ہے، اس کے احکام نہیں ہیں، ان تمام کو دیکھتے ہوئے اس پر عمل کرنا ہے یا نہیں کرنا ہے؟ تو میرا اپنے خیال ہے یہ تو شاید مذاق سے زیادہ اس کی شاید حیثیت نہ بن پائے، ورنہ انسان کو اپنی زندگی گزارنی ہوتی ہے خدا پر امید رکھتے ہوئے، خدا کے نظام پر امید رکھتے ہوئے. انہوں نے لکھا ہے وچ فیلڈ از بیسٹ فار اسٹڈنگ ڈیورنگ دس ریسیشن، وچ فیلڈ ہیز گڈ اسکوپ ورلڈ وائڈ؟ اچھا، اب اگر فیلڈ کے اسکوپ کا مطلب کمائی ہے، تو میں بہت دفعہ کہہ چکا ہوں کہ میں کیریئر پلاننگ کے اندر کمائی کی اورینٹیشن پر فیلڈ سلیکٹ کرنے کے مخالف ہوں. میں اس بات کو صحیح نہیں سمجھتا کہ کیریئر پلاننگ کے اندر کیریئر کا انتخاب صرف کمائی کو دیکھ کر کیا جائے. میرا اپنے یہ خیال ہے فیلڈ کا یوٹیلائزیشن یہ امپورٹنٹ ہے. آپ جس فیلڈ کا انتخاب کر رہے ہوں وہ فیلڈ ایسی ہو جو انسانیت کو خدمت دے، جو معاشرے کے وہ کو سرو کرے. اگر اس اعتبار سے دیکھیں تو وہ تمام ٹیکنالوجیز جو انسانوں کی زندگی میں کوئی امپروومنٹ لا سکیں وہ امپورٹنٹ ہے. مثلا میں معتقد ہوں اور مجھے امید ہے کہ انشاءاللہ دنیا اس دھوکے کو سمجھ رہے گی اور کوئی مشکل حل ہو جائے گی، کہ انرجی ایک دھوکہ ہے. انرجی کا کرائسس ایک دھوکے سے زیادہ حیثیت نہیں رکھتا. ایک تو وہ دھوکہ ہے جو پاکستان میں ہمارے ساتھ ہو رہا ہے. مثال کے طور پر ہم سے کہا جا رہا ہے کہ ہمارے پاس انرجی کرائسس کو ڈیل کرنے کا واحد راستہ رینٹل پاور پلانٹس ہیں. یہ تو جسے کہتے ہیں کہ بالکل آنکھوں دیکھا مکھی نکلنے کے برابر ہے. یہ تو بہت ہی بڑا دھوکہ ہے کہ رینٹل پاور پلانٹس کے ذریعے سے 16 روپے کی مثلا ہم بجلی پر یونٹ کریٹ کریں، اور وہ جو 3 اور 4 روپے کی کول سے بجلی بن سکتی ہے وہ ہم نگلیکٹ کریں، یا ہائیڈرو الیکٹریسٹی کو جو زیادہ سے زیادہ 6 روپے اور 7 روپے کی بن سکتی ہے اس کے اوپر انویسٹمنٹ نہ کریں، اور ہم جا کر رینٹل پاور پلانٹ کے اوپر انویسٹمنٹ کریں کہ جو 16 روپے اور 14 روپے کے اوپر ہم کو دے رہی ہوگی. یہ تو بالکل ہی دھوکا ہے. اصل میں اس بات کو بھی دھوکا سمجھ رہا ہوں کہ پاور کو جنریٹ کرنے کے وہی راستے ہیں جو اب تک بیان کیے جا رہے ہیں. آپ کہیں گے تمہارا کیا تعلق ہے اس پاور جنریشن سے، لیکن میں آپ کی خدمت میں عرض کرنا چاہ رہا ہوں مجھے اس میں بہت شدید دھوکا احساس ہو رہا ہے، اور میں کوشش یہ کرتا ہوں کہ کم سے کم اس معاملے سے بچوں جو میڈیا ہم نے اور آپ کو سکھا رہا ہوتا ہے. مجھے یوں احساس ہو رہا ہے کہ اس میں دھوکا ہو رہا ہے، पावर की जनरेशन इतनी ज्यादा टफ नहीं होनी चाहिए जिस तरह से लोग पिक्चर दे रहे हैं इसकी, और इस धोखे को बहरहाल कुछ लोग समझेंगे। तो हर वो फील्ड अच्छी है जिससे यूटिलाइजेशन बढ़े, जिसका यूटिलाइजेशन हो लोगों को सर्व करने में, लोगों की मुश्किलात को हल करने में। ठीक है, मौजूदा आलमी बहरान जो पेश है, जो दरपेश है, इसमें क्या शैतान बुजुर्ग अमरीका का हाथ है जो खुद इस तरह चाहता हो कि दूसरे मालिक उसके गुलाम बने? हाँ बिल्कुल, ऐसा हो सकता है कि उन्होंने खुद ये रिसेशन क्रिएट किया हो और वो चाहते हैं कि लोगों के गुलाम बने। लेकिन मैं आपकी खिदमत में अर्ज करना चाह रहा हूँ, मामला उनके हाथ में नहीं है, खुद वो भी बका की जंग लड़ रहे हैं, खुद वो लोग भी, वो भी अपनी बका की जंग लड़ रहे हैं। और मुझे कभी उम्मीद है कि ये इनका एंड है, ये इनके बचाव का रास्ता नहीं निकल पाएगा। यानी उनके सामने इस वक्त खुद ये मुश्किल है कि वो अपनी पावर को कैसे महफूज रख पाए। तो कोई मुमकिन है कि ये कहे कि वो रिसेशन क्रिएट कर रहे हैं, दूसरे ममालिक को गुलाम बनाएंगे ताकि उनके ऊपर कब्जा करना आसान हो जाए उनके लिए अगली सदी के अंदर भी। लेकिन मैं अर्ज कर रहा हूँ वो खुद इस मुसीबत में बहुत बुरी तरीके से फंसे हुए हैं। तो इस दफा मुझे लगता है कि हालात वो नहीं है। लिखा है कि आप बार बार 2010 के फर्स्ट क्वार्टर में तब्दीली का इशारा करें, उसकी वजह क्या है? मैं ये कहना चाह रहा हूँ कि वो जिस तब्दीली का टारगेट दे रहे हैं उसका इंतजार कर लिया जाएगा, उस वक्त देखा जाएगा इंडिकेटर्स अच्छे नहीं होंगे, तब कंफर्म होगा कि वो लोग ब्लंडर कर रहे थे, वो लोग झूठ बोल रहे हैं। वो लोग ये कह रहे हैं 2010 के पहली क्वार्टर गुजारने के बाद सेकंड क्वार्टर से इंप्रूवमेंट शुरू होगी और रिकवरी होना शुरू हो जाएगी। इस इंप्रूवमेंट का मतलब सिर्फ ये नहीं होगा कि कॉन्ट्रैक्शन कम होगा बल्कि रिकवरी होगी। मैं आपकी खिदमत में अर्ज कर रहा हूं कि हम जनवरी 2010 तक आसानी से देख पाएंगे कि रिकवरी के चांसेस नहीं है, रिकवरी के चांसेस नहीं है। नतीजा ये कि मजीद ख्वाब देखने की जरूरत नहीं रहेगी। मेरे जैसा आदमी अगर इसको पैसिमिज्म कहा जाए, बदबीनी कहा जाए, तो मोतकद है कि हमारा ये जो कॉन्ट्रैक्शन में कमी है ये भी धोखा है। ये उस $2 trillion के इंजेक्शन की वजह से जो वर्ल्ड इकोनॉमी को दिया गया है, एक आर्टिफिशियल इंजेक्शन, उसकी वजह से कुछ चीजें इंप्रूव होती हुई नजर आ रही हैं, वरना एक्चुअली मेरा अपने खैर इंप्रूवमेंट मुझे नजर नहीं आ रहा है। लिखा 1930 में जो रिसेशन आया था उसके बाद सेकेंड वर्ल्ड वॉर हुई और शायद इस वजह से रिसेशन में रिकवरी हुई थी, क्या अभी भी कुछ ऐसा ही होने वाला है? एट द एंड यही होना है, मेरा अपने ख्याल है यही होना है कि जब वो देखेंगे कि वो रिसेशन को किसी भी तरीके से टेम नहीं कर पा रहे हैं, वो काबू नहीं कर पा रहे हैं और उनकी ताकत खुद खत्म होती चली जा रही है, तो वो आखिरी हल इसमें देखेंगे कि वो दुनिया के ऊपर जंग को मुसल्लत करें। क्योंकि उनके सिस्टम के अंदर बार बार जंग, बार बार रिसेशन, बार बार जंग, ये मुश्किल का हल है। फिर जब वो जंग करते हैं तो अपने वसाइल को बढ़ा लेते हैं दूसरों को लूट कर। मसलन वो 1990 में रिसेशन में फंसे तो उन्होंने 1991 के अंदर इराक के ऊपर हमला किया, एक जंग के जरिए तमाम अरब ममालिक के रिजर्व्स को उन्होंने घसीट लिया। फिर जब वो 2000 के अंदर रिसेशन में गए तो उन्होंने 9/11 का हादसे की बुनियाद पर इराक और अफगानिस्तान के ऊपर जंग की और दुनिया के रिसोर्सेज को अपने हाथ में ले लिया। सिर्फ 1991 में इराक पर होने वाले जंग के जरिए से कुवैत ने प्लेज किया कि अपना आधा तेल अमरीका को देगा। एक सोर्स सिर्फ उन्होंने यूटिलाइज की, यानी कुवैत, उसका आधा तेल अमरीका ने अपने हाथ में ले लिया। तो वो इस तरह इसका हल यही देखते हैं। तो अगर 2010 में रिकवरी नहीं होती तो इसका मतलब है कि ये इसके बाद से जंग में जाएंगे। मेरे नजदीक डेडलाइन अक्टूबर 2010 है। अक्टूबर 2010 तक अमेरिका जंग शुरू करने पर मजबूर होगा, मेरा अपने ये ख्याल है। अलबत्ता जाहिर है कि ये रिस्की गेम है, कौन बचेगा कौन नहीं बचेगा। अजीब सवाल है, मौजूदा माशी बहरान की वजूहात क्या हो सकती हैं? तो हम समझ रहे थे हमने बता दिया है। वो बाज़ोकात मुश्किल वही होती है कि आप पूरी सूरह यूसुफ पढ़ने के बाद सवाल सुनते हैं कि जुलैखा मर्द है या औरत है बिलाखर। तो उसमें हम समझ रहे थे कि हमने काफी बोल दिया इसके ऊपर। लिखा है बाहर इन्वेस्ट करें या अपने ही मुल्क में? ये बहुत अच्छा क्वेश्चन है, बाहर इन्वेस्ट करें या अपने ही मुल्क में। मसलन अमेरिकन फेडरल रिजर्व जो रेट ऑफ रिटर्न दे रहा है स्टेट बॉन्ड की इन्वेस्टमेंट के ऊपर वो 0.25 है पर एनम, 0.25, नॉट इवन 1%, सही है। और हमारे बैंक्स और हमारी जो लॉन्ग टर्म इन्वेस्टमेंट है, मिसाल के तौर पर बास बैंक्स हैं इस मामले में मशहूर हैं, 16%। तो दुनिया क्रेजी होकर पाकिस्तान में इन्वेस्टमेंट क्यों नहीं कर रही? अमेरिका में 0.25 है और पाकिस्तान में 16%, क्यों नहीं कर रहे? क्योंकि वो कहते हैं कि भाई ये मुल्क बचेगा या नहीं बचेगा, यही अंडर क्वेश्चन है। 16% तो वो देगा जो बचेगा, और अगर ये बचे ही नहीं फिर क्या होगा? तो अब असल प्रॉब्लम यहां पर है। इन्वेस्टमेंट में दो चीजें मेन फैक्टर है, एक रिस्क फैक्टर, दूसरा आपका रेट ऑफ रिटर्न। बातों का रिस्क फैक्टर आपको मजबूर करता है कि आप रेट ऑफ रिटर्न को लो पर ले आए, और बाज औकात रिस्क फैक्टर आपको ये जुर्रत दे देता है कि आप रेट ऑफ रिटर्न बहुत हाई ले लें। आपके गेम खेलने की स्पिरिट है कि आप किस तरीके से खेलना चाहते हैं। दूसरा मामला ये है कि आप सिर्फ पैसे का गेम खेलना चाहते हैं या कोई प्रोडक्टिविटी भी चाहते हैं, क्या चाहते हैं आप? मेरा अपने ये ख्याल है वो दौर गुजर रहे हैं कि जब इन्वेस्ट करने वाला सिर्फ प्योर इन्वेस्टमेंट में रेट ऑफ रिटर्न देख रहे थे, अब वो नहीं है, अब उनको प्रोडक्टिविटी देखनी पड़ेगी। प्रोडक्टिविटी के एतबार से मैं कंफर्म होकर कह रहा हूं हमारा मुल्क बहुत बेहतर है इन्वेस्टमेंट के लिए। हमारे मुल्क में गोल्डन अपॉर्चुनिटीज हैं अगर कोई उनको यूटिलाइज कर ले, स्पेशली सिंध के अंदर। ये अजीब सी बात है कि सिंध के अंदर अपॉर्चुनिटीज बहुत ज्यादा है, अगर कोई इसको वाकई समझने की कोशिश करे कि यहाँ अपॉर्चुनिटीज कैसी हैं। अब बताए यहाँ टफ है, यहाँ कल्चर बहुत हार्ड वर्किंग कल्चर नहीं है, लिहाजा यहाँ पे इन्वेस्टमेंट करना आसान नहीं है, लेकिन हमारे मुल्क के अंदर ओवरऑल मेरे ख्याल में अपॉर्चुनिटीज बहुत ज्यादा हैं, और बाहर जाकर इन्वेस्ट करना इस वक्त इंतहाई रिस्की है, इंतहाई रिस्की है। वॉज द ग्रेट डिप्रेशन ऑफ 1930s अ डेलिबरेट डिप्रेशन और अ रियल वन? मेरे ख्याल में रियल वन था, मेरे अपने ख्याल में रियल था, और उन्होंने उसको कैटर किया है मुख्तलिफ स्ट्रेटजीज और टैक्टिक्स के जरिए से। उस जमाने में बहुत कुछ अंजाम पाया है जिसके जरिए उन्होंने ग्रेट डिप्रेशन को टैकल किया है, लेकिन मेरा अपने ख्याल है कि रियल था, इतनी आसानी से उसको डेलिबरेट नहीं कह सकते। लिखा है कि आपने ज़रात और जानवर को कहा है कि करें, लेकिन इसके साथ साथ सबको चाहिए कि अपने खर्चात कम करें, सेविंग करें तो बेहतर नहीं है? हाँ वो तो यकीनन है ही। इस्लाम को, यानी एक जुमले के अंदर इस्लाम को पूरे होल सिस्टम के साथ अडॉप्ट कर लें, इस्लाम को पूरे निज़ाम के साथ। इस्लाम का पूरा निज़ाम क्या कहता है? कनात करो, मसलन तकवा और परहेजगारी, इरफानियात। इरफानियात की एक शर्त यह है कि आप शिकम परस्ती नहीं करेंगे। शिकम परस्ती ना करने का मतलब क्या है? पेट को पूरा नहीं भरेंगे, थोड़ा सा खाली छोड़ेंगे। जी जो इस्लाम का सिस्टम है इतनी सी एक बात कहता है, इरफानियात के लिए, अपनी मानवीय तरक्की के लिए आप पेट पूरा नहीं भरें, लेकिन इकोनॉमिकली कितना बेनिफिट है? मसलन इस्लाम कहता है आप महीने में 3 दिन रोजा रखें, 3 दिन रोजा रखें, पेट थोड़ा सा कम भरें और अपनी जिंदगी को कनात के साथ गुजारें। असल मैं सोचता हूं अगर कोई सिर्फ इन दो मुस्तहबात पर अमल करे, खाने में थोड़ा सा कम खाए और महीने में 3 दिन रोजा रख ले, तो हमारा फूड स्टॉक का खर्चा खुद ब खुद 10-20% कम हो जाएगा। अगर 10-20% हम फूड स्टॉक का खर्चा कम कर लें तो अपने मुल्क के अंदर बहुत सारे गरीबों को खाना निस्बतन सस्ता कीमत पे फराहम कर सकते हैं, क्योंकि हमने उसकी 20% डिमांड कम कर दी है। बहुत कुछ हो सकता है। इस्लाम को पूरे कामिल निज़ाम के साथ इख्तियार कर लीजिए, फिर इसकी इफादियत और उसके असरात देख सकते हैं। मौला का एक जुमला है, मौला अमीर मोमिनीन ने फरमाया कि जिसके पास पानी है और जमीन है और फकर की शिकायत कर रहा है तो जुल्म कर रहा है। पानी है और जमीन है और गुर्बत की शिकायत कर रहा है, फरमाया जुल्म कर रहा है। क्यों नहीं उगाता, क्यों मेहनत नहीं करता? हम, ये हमारे लिए, कि तुम लोगों के पास पानी भी है और तुम लोग फिर भी फकर की शिकायत कर रहे हो पाकिस्तानियों। मसलन पानी कितना है? इतना पानी है कि सैलाब भी आता है यहां पर, उन इलाकों के अंदर जहां बाद में कहत पड़ा हुआ होता है, बाद में कहत पड़ा होता है, तो पानी कहां चला जाता है? महफूज नहीं होता, जाया हो रहा है, बेतहाशा पानी जाया हो रहा है, और जमीन जो बंजर पड़ी है वो तो हमारी आंखों के सामने है। नतीजा ये कि हम जुल्म कर रहे हैं, हम कुफरान नेमत कर रहे हैं खुदा के मुकाबले में। लिखा है कौन से शोबे रिसेशन से बचाने में मददगार साबित होंगे? एजुकेशन के हवाले से आप कौन से शोबे प्रेफर करेंगे? मैंने अर्ज किया ब्रदर, हर वो शोबा के जो, ब्रदर ये सिस्टर, वो शोबा कि जो जिंदगी में बेहतरी ला सके। मिसाल के तौर पर आप कहते हैं मैं फिजिक्स पढ़ना चाहता हूँ, मोस्ट वेलकम, आप फिजिक्स पढ़े। आप फिजिक्स में कुछ इस तरह से करने की कोशिश करें कि उसके रिजल्ट में आपकी लाइफ में कोई इंप्रूवमेंट आए, लोगों की जिंदगी में कोई इंप्रूवमेंट आए। مثلا آپ کو انرجی کا قضیہ بار بار سامنے آتا ہے, انرجی کی ایشو ہے, آپ سولر انرجی کے اندر کام کرو, بالآخر اللہ کی دی ہوئی اتنی بڑی نعمت ہے اس کو استعمال کرو. آپ کہیں گے وہ پینلز بہت مہنگے ہیں, ان کے اوپر کام کرو کہ ان پینلز کی قیمت سستی ہو جائے, ہمارے لیے ایفیشنسی بڑھے اس کی. ابھی کچھ چیزیں بہت اچھی اچھی سننے میں آ رہی ہیں, اللہ کرے اچھی نکل آئیں, ورنہ یہاں سننے میں تو بہت کچھ آتا ہے. مثلا سننے میں آ رہا ہے کہ ایک جنریٹر بنایا گیا ہے پاکستان ہی کے اندر, تین چار لوگوں نے دعویٰ کیا ہے کہ جس میں بغیر کسی فیول کے انرجی جنریٹ کی جا سکتی ہے. البتہ لوکنگ ویری ویری آئیڈیلسٹک کہ جیسا یہ سائنس کے اصولوں کے خلاف ہے کہ ایسا ہو سکے, لیکن بہرحال سننے میں آ رہا ہے, بہت مضبوطی کے ساتھ سننے میں آ رہا ہے. اگر کہیں صحیح نکل آیا, اصل دنیا کا ماڈل چینج ہو جانا چاہیے, پھر اس کے بعد بہت کچھ چینج ہو سکتا ہے. مجھے لگ رہا ہے بہت ساری چیزوں میں دھوکہ ہو رہا ہے, بہت ساری چیزوں میں دھوکہ ہو رہا ہے, اور مجھے یوں لگتا ہے کہ شاید امام کی آمد سے پہلے ایسے بہت سارے دھوکے کھل جائیں گے کہ جو دھوکے ہو رہے تھے. تو دنیا کا جو ظالمانہ نظام ہے اس کے کولیپس کرنے کی ایک وجہ یہ ہوگی کہ یہ جو دھوکے تھے یہ دھوکے ختم ہونا شروع ہو جائیں گے, اور لوگ سمجھنے کی کوشش کریں گے کہ نہیں ایسا نہیں ہو رہا ہے, جو ہمیں بتایا جا رہا ہے وہ صحیح نہیں ہے. مثلا ایسے ہی میں آپ کی خدمت میں عرض کر رہا ہوں, چونکہ میں ان معاملات میں دماغ چاہتا ہوں کہ استعمال ہو ہم لوگوں کا. مثلا یہ جو پیرامڈ کی شیپ آپ نے دیکھی ہے, ایجپٹ کے پیرامڈس کی شیپ, یہ بڑی عجیب چیز ہے. اس کے اوپر ایک پیٹرن رجسٹرڈ ہوا ہے میرے خیال میں 19th سینچری کے اینڈ میں یا 20th سینچری کے اسٹارٹنگ میں. اچھا, وہ پیٹنٹ یہ ہے کہ مثلا ایک یہ فنی سا ایک پیٹنٹ اس نے رجسٹر کروایا. اس نے کہا کہ میں نے ایک ایسی ڈبا بنایا ہے, پیٹنٹ رجسٹریشن میں درج ہے, میں نے ایک ایسا ڈبا بنایا کہ جس کے اندر اگر بلیڈ کو رکھیں تو بلیڈ زنگ نہیں پکڑتا. اس زمانے میں بلیڈ کا زنگ پکڑنا ایک ایشو تھا بہرحال, کہ اس میں پیسے ضائع ہو رہے تھے. اچھا, وہ کیا تھا کہ اس کی جو شیپ تھی وہ پیرامڈ کی شیپ تھی, احرام مصر کی شیپ تھی, اس کے اندر اگر بلیڈ رکھ دیتے تھے ایک سرٹن جگہ پر تو وہ زنگ نہیں پکڑتا تھا. اس کے اوپر لوگوں نے کام کیا, کیا اس شیپ میں کچھ ہے کیا؟ تو ایک عجیب رزلٹ آیا مجھے کہ دنیا میں جہاں کہیں بھی آپ پیرامڈ کی شیپ کو فالو کر سکیں, پیرامڈ کی شیپ فالو کر سکیں کیا مطلب, یعنی وہ جو اس کی کروز تھے ویسے ہی کروز ہوں, جو اس کے ڈائمینشنز ہیں ویسے ہی ڈائمینشنز ہوں, جو اس کے اینگلز تھے وہی اینگلز ہوں, جو اس کی لینتھ تھی پروپورشنلی وہی ہو. ریئلی تو وہ نہیں ہو سکتی, وہ تو بہت ہیوج ہے, لیکن مثلا اس کو اسی پروپورشنز کے ساتھ چھوٹا کر کے اگر آپ بنانے میں کامیاب ہو گئے تو اس کے اندر رکھی ہوئی کوئی چیز نہیں سڑتی, کبھی نہیں سڑتی. عجیب سی بات ہے کہ اگر پیرامڈ کے ڈائمینشنز کو سیف رکھتے ہوئے گلاس کا پیرامڈ بنائیں, شیشے کا پیرامڈ بنائیں, اس کو ڈیزرٹ میں رکھیں اور اس کے اندر گوشت رکھا ہو تو وہ نہیں سڑے گا. ایک عجیب سی بات ہے. اس ریسیشن کی وجہ سے دنیا بھر کے بینک ڈیفالٹ ہو گئے, مگر پاکستان کا بینکنگ سیکٹر اس سے محفوظ رہا. کیوں؟ اچھا, اس میں وجہ وہی تھی جو میں نے بیچ بیچ میں ایک دفعہ عرض کی کہ پاکستان کا جو مانیٹری سسٹم تھا وہ انٹرنیشنل مانیٹری سسٹم سے اتنا زیادہ انٹیگریٹڈ نہیں تھا. پھر دوسرا یہ کہ ہمارے یہاں بھی بینکوں پہ کچھ برا اثر پڑا ہے. مثلا آپ نے دیکھا کہ سٹی بینک کے اوپر ٹھیک ٹھاک برا اثر پڑا ہے, یا مثلا آر بی ایس رائل بینک آف اسکاٹ لینڈ, جہاں تک آپ نے کل خبروں میں شاید پڑھا ہوگا کہ اس کو شاید مسلم کمرشل بینک نے خرید لیا ہے, تو آر بی ایس کولیپس کر گیا تھا, اور اگر وہ شاید نہیں بیچتے تو ان کے پاس باقی رہنے کا کوئی راستہ نہیں تھا. تو بہرحال ایک آر بی ایس کا ایک دوست ملتا تھا تو میں اس کو پوچھتا تھا بھائی جاب باقی ہے یا نہیں ہے, گئی ہے, ہر جمعے کو ملتا تھا. تو ایک دفعہ کہہ رہا تھا فارغ ہو گیا میں بھی. تو بہرحال اس کو ایم سی بی نے خرید لیا. ہو یہ رہا ہے کہ پاکستان کے بینکس میں جو بہت کنزرویٹو بینکس تھے, دے آر ویری سالڈ, کیونکہ وہ اتنے کنزرویٹو تھے کہ جب کمانے کا دور تھا تو کم کماتے تھے لیکن سالڈ تھے. تو جب وہ ریسیشن آیا تو وہ اتنے زیادہ متاثر نہیں ہوئے. مثلا کہ جو ہم لوگوں کے ناموں سے مشہور ہیں, مثلا جو شیعہ کے حوالے سے مشہور بینکس ہیں, وہ معمولاً انہی کیٹیگریز میں آتے ہیں, انتہائی کنزرویٹو, بہت پھونک پھونک کے پاؤں رکھنے والے, پاؤں رکھنے سے پہلے 25 دفعہ نیچے دیکھتے ہیں کہ یہ ہلے گا تو نہیں, اس کے بعد پاؤں رکھتے ہیں. اچھا, ان کو کچھ نہیں ہوا, اس کی وجہ یہ کہ انتہائی کنزرویٹو تھے. اچھا, وہ جو ذرا جمپ لگانے والے بینکس تھے جیسے سٹی بینک, آر بی ایس ٹائپ کے, ان لوگوں کو بہت برا اثر پڑا, ان لوگوں کے اوپر ٹھیک ٹھاک ٹف ٹائم آیا. آر بی ایس تو خیر میں نے بتایا بیچ ہی دیا اس نے. لکھا ہے, امریکن جاب لیس نمبر آر ابو 5 lakh پر منتھ سنس نومبر 2008, ڈز اٹ ناٹ شو دیٹ دی اسٹیمولس پیکج دے آر انیبل ٹو امپروو دیئر اکانومک نمبر. وہ اس میں میں نے یہ بات آپ کی صحیح ہے کہ جاب لیس جو تھی وہ نومبر 2008 سے لے کر اب تک 5 lakh آ رہی تھی, لیکن پچھلے مہینے یعنی جولائی 2008 میں اس میں अनएक्सपेक्टेड ड्रॉप हुआ है और वो तकरीबन 2,75,000 पे पहुंच गया है। तो ये वो चीजें जिसको ये लोग कहते हैं ये इंप्रूवमेंट की निशानी है कि भाई वो जो जॉबलेस 5 लाख महीने का चल रहा था अचानक 2,75,000 पे आ गया। मैंने आपको अर्ज किया कि स्टैटिस्टिक्स को इम्प्रूव करने की कितनी ट्रिक्स हो सकती हैं। मैं अपने काम को फौरन खत्म करता हूं। लिखा है कि वाजे बताएं कि कितने चांस हैं कि पाकिस्तान मुस्तकबिल में भी ऐसा ही कुछ बेहतर रहेगा अगर ये खराबी जारी रही दुनिया के हवाले से। अच्छा फर्ज करें हम ये कहते हैं पाकिस्तान भी खराब होगा, सही है, तो अगर पाकिस्तान खराब होने वाला है आप जाएंगे कहां, दुनिया के किस खत्ते में जाने का इरादा है, वहां पर भी यही होगा। अच्छा अगर वहां खराब होगा यहां बेहतर होगा तो आप बहुत अच्छी जगह बैठे हुए। मेरा अपने ये ख्याल है दुनिया के इस वक्त के पैटर्न के अंदर सबसे साउंड सेफ अच्छी जगह इस वक्त ईरान है, वहां कुछ नहीं होने का। क्यों? क्योंकि वो इंटरनेशनल सिस्टम से इतने ज्यादा आइसोलेटेड हैं कि उसमें इन्हीं नहीं है। अच्छा उनको उल्टा फायदा हो रहा है इस वजह से कि वो इंटरनेशनल सिस्टम के अंदर इन नहीं है। वेस्ट में जो उनके बैंक्स हैं उनके रिजर्व्स की तादाद मुसलसल बढ़ रही है, उल्टा हो रहा है, दुनिया भर के बैंक्स डूब रहे हैं और ईरानी बैंक्स की जो फॉरेन ब्रांचेस हैं उनके रिजर्व्स बढ़ रहे हैं क्योंकि दुनिया नाउमीद होकर उनके पास रखवा रही है कि सबको तो हो जाएगा इनको कुछ नहीं होगा क्योंकि ये सिस्टम में इन नहीं है। तो बहुत अच्छी जगह है, हम भी बुरी जगह नहीं है। इन्होंने एक और तरह से कहा कि जब मुसीबतें आई जाएंगी पाकिस्तान में भी आएगी तो कौन कौन से खुराफात सामने आएंगे। जाहिर है ये कहेंगे जादू टोने पे जाएंगे लोग और झाड़ फूंक कर रहे होंगे, ये कर रहे होंगे। वो जितने झाड़ फूंक करने वाले होते हैं बहुत कमाते हैं इन हालात के अंदर, बहुत कमाते हैं। तो इसका बेहतर रास्ता ये है कि आप पहले से ही दीन दे दें लोगों को ताकि वो झाड़ फूंक पे ना जाए। मैं सीरियसली मुतअक्किद हूं, तो कई दफा कन्वे कर चुका हूं आपको, दोबारा कन्वे कर रहा हूं, सीरियसली मुतअक्किद हूं रोजाना ज़ियारत आशूरा पढ़े, मुश्किल से बचने के रोजाना ज़ियारत आशूरा पढ़े, ये मुश्किल से हल का एक रास्ता है। आप जितनी इकोनॉमिकल एक्टिविटीज कर रहे हैं करें, जितनी प्लानिंग कर रहे हैं करें, सेमी इंडिपेंडेंट यूनिट्स लगाएं लगाएं सब कुछ करें, ज़ियारत आशूरा रोजाना पढ़े, इसमें बहुत सारी चीजों से निजात है। लिखा है कि अमेरिका ने अपनी इकोनॉमिक रिसोर्सेज बढ़ाई हैं और अपनी इकोनॉमी को हमवार कर रहे हैं। मैंने जो हम बढ़ाई है वो तो आपके सामने है, वो जो इन्होंने $2 ट्रिलियन खर्च कर दिया अब तक। लिखा है खवातीन के हवाले से बयान करें कि आगे आने वक्त के लिए वो घर बैठे कौन सा तरीकाकार इख्तियार करके अपने घर वालों की मदद कर सकते हैं क्योंकि वो तो फील्ड में जाकर सब कुछ नहीं कर सकते। अब जो मशवरा दूंगा वो बहुत ही खतरनाक है। ये कि ये जो घर में बैठकर एक्टिविटी है, मसलन हमारे पूरे देहातों के अंदर, माजरत के साथ अर्ज कर रहा हूं, मामूलन देहात का मर्द इंतहाई निकम्मा होता है, उसकी औरतें ही काम करती हैं, मामूलन ऐसा होता है। आप देहातों में चले जाएं आपको मामूलन, मैं क्या पैटर्न बताऊं, एक चादर लेगा कंधे से डालेगा, उसको अपने घुटनों के गिर्द घुमाएगा, उसमें एक नॉट लगाएगा और साधु बन के बैठ जाएगा, रोड के किनारे बैठा रहेगा, देखता रहेगा सारे दिन, देखता रहेगा अपनी इरफानियात झाड़ता रहेगा। और बेचारी औरत क्या कर रही है, वो बच्चे भी संभाल रही है, खेत में जाके जानवरों का जरात भी कर रही है, जानवरों का दूध भी निकाल रही है और हर किस्म की आला बला पाल रही है वो, और ये क्या कर रहा है, ये अपना साधुपन दिखा रहा है, हिलेगा नहीं अपने। उसके बाद घर वापस आकर खूब अपनी बीवी की ठुकाई भी लगाएगा डेली, क्यों, कि अगर मैंने दबा के नहीं रखा तो किसी और के पीछे चली जाएगी। ये हमारा देहात है, ये हमारा देहात है। मैं नहीं कह रहा हमारी शहरी खवातीन बेचारी ये बन जाए, लेकिन आप भी बहुत कुछ कर सकते हैं, अपने घर की सूरत हाल को समझने की कोशिश करें। सबसे कम सबसे इंपॉर्टेंट काम जो आप करें वो ये कि अपने और अपने घर बार में अल्लाह पर ईमान को बढ़ाएं। हर किस्म की मुश्किल में पहली मदद ईमान है, खुदा पर ईमान रखो, जो कुछ है खुदा है। इकॉनमी चल रही है या नहीं चल रही है, डिप्रेशन है या डिप्रेशन है, जो कुछ भी है खुदा तो है, उस पर ईमान रखो, ये पहली मदद है जो वहां से मिल सकती है। और अगर वो चिक चिक करने पर आ जाए, ओहो, फिर तो मामला ही खत्म हो गया। फिर ये ज़ियारत आशूरा भी पढ़ रहे हो तो वो पीछे से आके चिल्लाएगी, क्या दिन भर मफाती हाथ में लेके खड़ा रहता है, करता करता तो कुछ नहीं है, तो जिंदगी अजाब हो जाएगी, फिर तो कुछ भी नहीं हो सकता। ایمان کو اپنے اندر زندہ رکھیں. ایکٹیویٹیز میں بھی ایکٹیویٹیز کے ذریعے امپروومنٹ لائی جا سکتی ہے, اس میں شیئر کریں تو بہت کچھ ہو سکتا ہے. بارہ میرے خیال میں یہ سوال فی الحال ختم ہونے والے نہیں ہیں, اور میں ڈاکٹر صاحب سے ریکویسٹ کروں گا کہ وہ کنٹینیو کریں پلیز. درود بھیجیں محمد والے.